नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुपर्ने प्रधानमन्त्रीको भनाई, जबरजस्ती संविधान संशोधन गरिए आन्दोलन गर्ने एमाले भातृ संगठनहरूको चेतावनी।
पहिलो किस्ताको अनुदानबाट झण्डै 12,000 घरको पुनर्निर्माण शुरू, सरकारी सहयोग बिनै बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकियो।
कालीकोटको पिलीलाई युद्ध पर्यटन स्थल बनाउने अभियान चल्दै तर सरकारले सहयोग नगर्दा समस्या।
पिलीले नेपाललाई शान्ति कायम गरेको पिली हो यो, त्यस अर्थमा हामी पिलीमा द्वन्द्व पर्यटकीय क्षेत्र बनाउनु पर्छ।
टीपीपी व्यापार सम्झौताबाट अमेरिका फिर्ता हुने ट्रम्पको भनाई, जापानी प्रधानमन्त्री अबे भन्नुहुन्छ अमेरिका बिनाको टीपीपी अर्थहीन।
र चौथो महिला साफ च्याम्पियनसिप फुटबल र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि पहिलो चरणका खेलाडी छनौट।
राप्ती इन्जिनियरिङ कलेज घोराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आइएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईगाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौँ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ। राष्ट्रिय एकता र सहमति मार्फत नागरिकका आधारभूत आवश्यकता पूरा गर्न दलहरूबीचको एकता अनिवार्य रहेको उहाँले बताउनुभयो। ताप्लेजुङको सुकेटारमा कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भूकम्पले सबै पार्टीलाई एकताबद्ध बनाएर संविधान निर्माण गरेको प्रसंग सम्झदै अब यसलाई कार्यान्वयनमा ल्याउन पनि सबै एक ठाउँमा जुट्नुपर्ने बताउनुभयो।
मैले र मेरो नेतृत्वको सरकारले तराई, पहाड, हिमाल सबैलाई जोडेर यो संविधान प्रति असन्तुष्टि राख्ने दलहरूलाई पनि उनीहरूका औचित्यपूर्ण मागहरूलाई सम्बोधन गर्दै यसको स्वीकार्यता बढाउँदै राष्ट्रिय सहमति गरी निर्वाचनतिर लैजान मेरो निरन्तर प्रयत्न भइरहेको छ।
तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएकाले आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ। सप्तरीको मल्हनियामा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई दिइएको 15 दिने अल्टिमेटमको समय सकिन लागेको भन्दै अब आन्दोलनको विकल्प नभएको बताउनु भएको हो। अहिलेसम्म आफूहरू स्टालिन भएर प्रस्तुत भएकाले ठूला दलहरूले मधेसको भावनामाथि खेलवाड गरिरहेको उहाँले आरोप लगाउनुभयो।
यस्तै संविधान संशोधनमा असहमति जनाउँदै आएको एमाले त्यसको विरोधमा भातृ संगठनलाई अगाडि सारेको छ। एमाले निकट भातृ संगठन अनेरा सभ्यु र युवा संघ नेपालले पत्रकार सम्मेलन गरी सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। सत्तापक्ष नेकपा माओवादी केन्द्र र काँग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरा सभ्यु र युवा संघ नेपालले त्यसको विरोध गरेका हुन्। उनीहरूले जबरजस्ती संविधान संशोधन गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
भूक्षयका कारण देशभरको कुल कृषि उत्पादन 20 देखि 50% घटिरहेको अध्ययनले देखाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको माटो विज्ञान महाशाखाले देशका विभिन्न ठाउँमा गरेको अध्ययनका क्रममा भूक्षयका कारण उत्पादन घट्दै गइरहेको पाइएको हो। वर्षेनी नयाँ सड़क बनिरहँदा धेरै ठाउँमा पहिरो जाने गरेको र त्यसले उत्पादनमा असर गरेको महाशाखाका प्रमुख कमल शाहले जानकारी दिनुभयो। पहाड़ी क्षेत्रमा भूक्षयकै कारण खेतबारी उत्पादन नहुने जमीनमा परिणत हुँदै गएको पनि उहाँले बताउनुभयो।
सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदानबाट झण्डै 12,000 घरको पुननिर्माण सुरु भएको छ। भूकम्प अति प्रभावित 11 जिल्लामा 11,989 घरको पुननिर्माण सुरु भएको शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ। इकाइका अनुसार मंसिर 6 गतेसम्म भूकम्प अति प्रभावित 11 जिल्लाका 470,524 घरधनीसँग अनुदान सम्झौता भएको र 432,738 घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भएको छ। इकाईका प्रमुख शिवहरी शर्माले गाउँ गाउँमा खटिएका इन्जिनियरको सहयोगले पुननिर्माण भएका घरको तथ्याङ्क संकलन भइरहेकाले अब थप तथ्याङ्क आउने जानकारी दिनुभयो। उहाँले सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, रामेछाप, मकवानपुर, ओखलढुङ्गा र रसुवामा दोस्रो किस्ताको अनुदानका लागि निवेदन दिने क्रम पनि सुरु भएको बताउनुभयो। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता भीष्म कुमार भूषालले निजी आवास पुननिर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताउनुभयो।
यसैबीच भूकम्पका कारण क्षति पुगेको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बौद्धनाथ महाचैत्य सर्वसाधारणका लागि खुला गरिएको छ। महाचैत्यको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो। बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोग बिनै दातृ संस्था र व्यक्तिबाट उठेको 23 करोड़ रूपियाँ लागतमा महाचैत्यको पुननिर्माण गरेको हो। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ 5औं शताब्दीमा निर्माण भएको मानिन्छ। पुरातत्व विभागका प्राविधिकको प्रत्यक्ष निगरानीमा सम्पन्न पुननिर्माण पुरानै मौलिक शैलीबाट गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य ऋषभदेव भट्टराई विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। भट्टराईले आर्जन गरेको 1,91,00,000 भन्दा बढी रकमको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा उनकी श्रीमती भावना गौतम भट्टराईलाई पनि प्रतिवादी बनाइएको छ।
वैदेशिक रोजगारीमा जान चाहनेले शनिबार तथा सार्वजनिक विदाको दिन पनि श्रम स्वीकृति लिन सक्ने भएका छन्। काठमाडौँको ताहाचलमा रहेको वैदेशिक रोजगार विभाग शनिबार र सार्वजनिक विदाको दिन पनि खुल्ने भएपछि वैदेशिक रोजगारीमा जान चाहनेले सेवा पाउने भएका हुन्। विभागको व्यक्तिगत श्रम स्वीकृति शाखा शनिबार र विदाको दिन पनि 10 बजेदेखि 5 बजेसम्म खुल्ला रहने कार्यालयले जनाएको छ।
शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप समग्र शिक्षा क्षेत्रको विकासका लागि चुनौती बनेको बताउनु भएको छ। विश्वविद्यालय अनुदान आयोगको वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकासमा अवरोध गरिरहेको राजनीति हस्तक्षेपबाट मुक्त राख्न कठिन भएको पनि स्वीकार गर्नुभयो। उहाँले मन्त्री परिषदमा अड्किएको उच्च शिक्षा विधेयक जतिसक्दो छिटो पारित गर्ने पनि दावी गर्नुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाले मन्त्रालयमा शिक्षा विधेयक पारित नहुँदा शिक्षाका धेरै विषय अन्योलग्रस्त भएको बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौँ कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
भूकम्प प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरूको लागि अत्यन्त जरुरी सूचना।
निजी आवास पुननिर्माणको क्रममा काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्प पीडित लाभग्राहीहरूसँग अनुदान सम्झौता भई प्रथम किस्ता भुक्तानी गर्ने कार्य भइरहेको सन्दर्भमा 2073 मङ्सिर 15 गते भित्र अनुदान सम्झौता सम्पन्न गरी मङ्सिर 30 गते भित्र प्रथम किस्ता रकम लाभग्राहीहरूलाई भुक्तानी गर्ने कार्यहरू सम्पन्न गर्न अनुरोध छ।
साथै भूकम्प अति प्रभावित 14 जिल्ला गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, भक्तपुर, काठमाडौँ र ललितपुरमा ग्रामीण सामुदायिक पूर्वाधारका संरचनाहरू पुननिर्माण गर्न तथा निजी आवास पुननिर्माणका कार्यहरूलाई तीव्रता दिन पुननिर्माण सामुदायिक समितिहरूको पुस 15/2073 भित्र गठन गर्न यसै सूचना मार्फत अनुरोध गरिन्छ।
भूकम्प अति प्रभावित 11 जिल्लाहरू गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा र मकवानपुरमा अनुदान सम्झौता गर्न बाँकी रहेका तर प्रक्रिया पुगेको भूकम्प पीडित लाभग्राहीहरूसँग चाँडै अनुदान सम्झौता गरी सम्झौता भइसकेका सबै लाभग्राहीहरूलाई प्रथम किस्ता रकम भुक्तानी दिने कार्य 2073 मङ्सिर 20 भित्र सम्पन्न गर्न अनुरोध छ।
भूकम्प प्रभावित 17 जिल्ला सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, खोटाङ, चितवन, कास्की, तनहुँ, बागलुङ, पर्वत, म्याग्दी, नवलपरासी, अर्घाखाँसी, पाल्पा, स्याङ्जा, घुल्मी र लमजुङको हकमा भूकम्प पीडित लाभग्राही भेरिफिकेसन लिस्ट डिजिटल राखी माग गरिएकोमा हालसम्म पनि उक्त सूची प्राप्त हुन नसकेकोले 2073 मङ्सिर 20 गते भित्रमा सो सूची यस आयोजना कार्यान्वयन इकाईलाई उपलब्ध गराउन सूचित गरिन्छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, चाकुपाट, ललितपुर।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग, USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुपर्ने प्रधानमन्त्रीको भनाई, जबरजस्ती संविधान संशोधन गरिए आन्दोलन गर्ने एमाले भातृ संगठनहरूको चेतावनी, पहिलो किस्ताको अनुदानबाट झण्डै 12,000 घरको पुनर्निर्माण शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
2062 साउन 23 गते कालीकोटको पिलीगाउँमा रहेको तत्कालीन साइने नेपाली सेनाको सड़क निर्माण कालेदरको क्याम्पमा माओवादीले आक्रमण गर्दा 103 जनाले ज्यान गुमाएका थिए। माओवादीबाट मारिएका 13 श्रमिक र 62 सेना गरी 75 जनाको सम्झनामा नेपाली सेनाले पिलीमा स्मारक बनाएको छ। तर सेनाद्वारा मारिएका माओवादीका 28 जनाको भने केही उल्लेख गरिएको छैन। 10 वर्ष सशस्त्र द्वन्द्वमा माओवादीले अन्तिम फौजी आक्रमण गरेको कालीकोटको पिली गाउँ युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ। कालीकोटको पिली पुगेर फर्किएपछि पिटी लोपचनको रिपोर्ट।
2.5 सय मान्छेको यहाँ भनौँ ज्यान गयो, स्वयं माओवादीको पनि यहाँ सादत भयो। त्यतिखेर यो दाहाको वडा नम्बर 8 र 9 को जनता साँच्चीकै हामीले अब यसरी बाँचेर हाम्रो भनौँ यहाँ भविष्य छ, हाम्रो यहाँ बस्ती रहन्छ भन्ने त्यो हाम्रो मानसिकतामा थिएन।
आँखै अगाडि सयौं मानिस मारिएको देखेका कालीकोट पिलीका राजबहादुर मल्ललाई पिलीमा मानव बस्ती रहन्छ र अहिलेको अवस्था देख्न पाइन्छ भन्ने लागेकै थिएन। तर त्यसबेला त्रासको बास भएको त्यही पिली गाउँ बिस्तारै पर्यटकीय स्थलमा रूपान्तरण हुँदैछ। अचेल देश विदेशका नागरिक लडाईँका कहानी सुन्न पिलीमा पुग्छन्। स्थानीय बिस्ना कुमारी शाही:
अब सबै गाडी लिएर आउँछन्, कोही विदेशीहरू पनि आइरहेछन्। खास गरी अब त्यो कसरी लडाई लागेको हो, पहिला पिली पिली भरिरहेछन्, कस्तो पिली छ त, एउटा लडाई लाग्ने ठाउँ कस्तो थिए, के छ, त्यही हामीले केही घुम्दा केही हामीले त्यहाँ केही गर्दा राम्रो हुन्थ्यो कि भनेर आइरहेछन्।
कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगु तथा राराताल घुम्न जाने सबैजसो पर्यटक पिलीमा गाडी रोकेर भिडन्त स्थल हेर्छन् र स्थानीय बासिन्दासँग सोधी खोजी गर्छन्। पिलीले नै द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरेकाले पिलीलाई द्वन्द्व पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुहुन्छ पिलीका राजबहादुर मल्ल।
पिलीले नेपाललाई शान्ति कायम गरेको पिली हो यो, प्रष्टै इतिहासले देखाएको छ। पिली भन्दा पछि कुनै ठाउँमा बन्दुक चलेन, कुनै जनताले कुनै ठाउँमा धोका पाएन, धोका जो हामीले पायौँ धोका भोग्यौँ, हामीले नेपाललाई शान्तमा हामीले पुर्यायौँ र त्यस अर्थमा हामी पिलीमा द्वन्द्व पर्यटकीय क्षेत्र बनाउनु पर्छ।
त्यसो त पिलीलाई द्वन्द्व पर्यटकीय गाउँका रूपमा विकास गर्न पुत्र बहादुर मल्लको संयोजकत्वमा द्वन्द्व पर्यटकीय क्षेत्र विकास समिति पनि गठन गरिएको छ। समितिले भिडन्त स्थलमा भएको बंकर तथा गोलीको खोका र भिडन्तमा मारिएकाको सम्झनामा सेनाले बनाइएको स्मारकको संरक्षण गरिरहेको छ। पिलीका तुलराज मल्ल भिडन्तमा मारिएका दुवैतर्फका व्यक्तिको शालिक बनाउन सके पिलीलाई द्वन्द्व पर्यटकीय गाउँ बनाउन अझै सजिलो हुने बताउनुहुन्छ।
द्वन्द्वकालको अन्तिम नेपालको अन्तिम युद्ध हो यो ठाउँमा, लगभग 250 नेपालीहरूले ज्यान गयो। त्यो भएर तिनीहरूकै केही शालिकहरू बनाएर बीचबीचमा बंकर नजिकै आर्मीका एउटा शालिकहरू अथवा मर्ने मृतकहरूका माओवादी पक्षका शालिकहरू बनाएर टक्क बीचबीचमा राखेर एउटा पर्यटक स्थलसम्म पुग्छ कि जो अब जस्तै मानव मृतकको कुनै आमा बुवा अथवा कोही भाइ बहिनी आउँछ त्यसले पनि मेरो दाई यहाँनिर मर्या रहेछ भनेर हेर्न पाइदिएको भए अथवा त्यसको पनि त केही मन सान्त्वना हुन्थ्यो।
नेपाली सेनाको सड़क निर्माण कार्यदलको क्याम्पमा भएको आक्रमण स्थल पिली पुग्न कर्णाली राजमार्गले सजिलो बनाएको छ। कालीकोटको सदरमुकाम मानमाबाट झण्डै 20 किलोमिटर टाढाको पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन स्थानीय बासिन्दाले युद्धका अवशेषहरू बचाइराखेका छन्। स्थानीय बासिन्दाको यो होस्टेमा सरकारले भने हैसे गरेको पाइँदैन।
युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको कालीकोटको पिलीपछि अब कृषिको कुरा। स्वदेशी माछा खाऊ स्वस्थ रहौं भन्ने नाराका साथ पर्सिदेखि काठमाण्डुमा मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता हुँदैछ। नेपालमै माछाको उत्पादन बढ़ाउने र नेपाली माछाको प्रयोग प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघले जनाएको छ। नेपालमा प्रशस्त नदीनाला भए पनि माछा पालन त्यस अनुसार फस्टाउन सकेको छैन। नेपालमा पाइने 217 प्रजातिका माछा अरू देशमा पाइने माछाको तुलनामा उत्कृष्ट मानिन्छन्। माछा पालनका लागि उपयुक्त हुँदाहुँदै पनि नेपाल अझै माछामा आत्मनिर्भर बन्न सकेको छैन। मदन पौड्यालको रिपोर्ट।
माछा भन्ने बित्तिकै यसको स्वादका पारखीको मुखै रसाउँछ। माछा प्रोटिनको प्रमुख स्रोत पनि हो। माछा पालनबाट राम्रो आमदानी पनि हुने गरेको छ। माछा पालन व्यवसायमा संलग्न जङ्ग बहादुर शाह:
अब 1 हेक्टर पोखरी जसको जलाशय छ भने खर्च काटेर पनि 8-9 लाख रुपियाँ मजाले महिनाको निकाल्न सक्छ। जनशक्ति पनि कम लाग्छ, त्यसमा खर्च एकदम कम छ। पानी अब चैत वैशाखतिर सुकेपछि त्यसमा हुँदैन, तर अब जहाँ पानी छ, सिमसार जग्गा छ, पानीको व्यवस्था छ भने त्यहाँ चाहिँ हुन्छ।
नेपालमा व्यावसायिक रूपमा रहु, कार्प, नैनी, भाकुर, कत्ले, माहुर, हिले लगायतका 7 प्रकारका माछा पालन हुने गरेको छ। नेपालका 54 जिल्लामा माछा उत्पादन हुन सक्ने भए पनि अहिले 26 जिल्लामा मात्र व्यावसायिक उत्पादन भइरहेको छ। सजिलो र कम खर्चिलो भएकाले 5 वर्ष यता माछा पालन व्यवसायमा आकर्षण बढेको छ। तर समस्या पनि उत्तिकै छन्।
हुन त नेपाल सरकारले अहिलेसम्म नेपालमा त त्यो परीक्षण गर्ने त औजारै छैन, त्यही पनि हचुवाको तालमा अहिले पनि चेक जाँच भइरहेको अवस्था छ। मतलब माछा छोएको भरमा, गिलिस र कान आँखा हेरेको भरमा मात्र माछा पठाउने गरिन्छ र त्यही हचुवाको तालमा प्रमाणित पनि भएको। त्यसको चाहिँ सही परीक्षण गर्ने मिसिन ल्याप हुनु पर्यो र वास्तविक यसमा के छ त्यो ल्याप र यो भेटनेरी चाहिँ कृषि विज्ञले नै भेटनेरी काट्दाखेरि यो सहज हुन्थ्यो।
नेपालमा उत्पादित माछाले कुल मागको 30% मात्रै धान्छ, बाँकी 70% माछा भारतबाट ल्याइन्छ। माछा पालनमा झण्डै 35,000 किसान संलग्न छन्। नेपाल मत्स्य व्यवसाय संघका महासचिव जोगेन्द्र महतो,
40,336 देशभरि कृत्रिम पोखरीहरू छन् भनेदेखि त्यो पोखरीको क्षेत्रफल 9,934 हेक्टर जलाशय क्षेत्रफल छ। त्यतिमा 77,000 मेट्रिक टन माछा उत्पादन भएको हो र त्यसमध्ये नदी नाला चाहिँ छुट्टै हो है।
बजारको 30% मात्र माग ढाने पनि माछाको उत्पादन त्यस अनुसार बढ्न सकेको छैन, जसका कारण वर्षेनी 3 अर्ब रुपैयाँ भन्दा बढीको माछा भारतबाट ल्याउनु परिरहेको छ। नेपाल मत्स्य व्यवसाय संघका अध्यक्ष अम्बिका प्रसाद अधिकारी सरकारले सहयोग गरे नेपाल माछा उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ।
कमसेकम नेपाल सरकारले उत्पादनमा नै अनुदान दिने व्यवस्था गर्नुपर्छ। त्यसो हुन सक्यो भने 1 क्विन्टल माछा फलाउनेले पनि समानुपातिक रूपमा अनुदान चाहिँ उसले उपयोग गर्न पाउँछ भने 100 क्विन्टल उत्पादन गर्ने सानादेखि ठुलादेखि लिएर मझौला खाले उत्पादक चाहिँ कृषकहरू सबैले उत्पादनमा अनुदान दिने व्यवस्था लागू गरोस् र उत्पादकत्व वृद्धिको कार्यक्रम ल्याइदियोस्। त्यो गर्न सक्यो भने अबको 5 वर्षभित्रमा हामीले हाम्रो नेपाललाई चाहिने जति माछा हामी उत्पादन गर्न सक्षम हुनेछौँ।
देशभित्रको माग अनुसार उत्पादन गर्ने हो भने माछा आयात बापत वर्षेनी विदेशी रहेको 3 अर्ब रुपैयाँ जोगिनेछ भने थप 80,000 किसान माछा पालनमा संलग्न हुन सक्नेछन्। यति मात्र होइन, माछा निर्यात गरेर थप आमदानी र रोजगारीका अवसर सिर्जना गर्न सकिने सम्भावना त बाँकी नै छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42,38,545, 42,38,545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44,28,242, 44,28,242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सामाजिक सुरक्षा सम्बन्धी विधेयकलाई योगदानमा आधारित कोषका रूपमा विकास गर्नुपर्नेमा सांसदले जोड़ दिएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2072 छलफल गर्दै सांसदले प्रस्तावित विधेयकमा रहेको वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर श्रमिकको योगदानमा मात्र आधारित बनाउनु पर्ने सुझाव दिएका हुन्।
गरिबी निवारण कोषले सर्वोच्च अदालतको आदेश पालना नगरेको पाइएको छ। कोषको सदस्यमा नियुक्त भएका 5 जनाको निर्णय बदर गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिए पनि कोषले त्यसको पालना नगरेको पाइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुरका आगलागी पीड़ितका लागि एकमुष्ट राहत कार्यक्रम ल्याउने बताउनु भएको छ। आगलागी भएको ठाउँको अवलोकन गर्न भोजपुर पुगेका दाहालले प्याकेजमै राहत कार्यक्रम बनाउन जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको हो।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 24 अङ्कले घटेको छ। हिजो केही बढे पनि नेप्से आज 23.82 अङ्कले घटेर 1582 बिन्दुमा झरेको हो। सबै समूहका परिसूचक राताम्य भएका दिन आज सबैभन्दा धेरै बीमा समूह 124 अङ्कले घटेको छ। 1605 अङ्कबाट कारोबार शुरू भएको आजको कारोबार बजार खुले लगतै ओह्रालो लागेर 1576 पुगेको थियो।
गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको ज्यान गएपछि उहाँका दुई छोरीहरू किरियामा बसेका छन्। पुर्कोटदह एकका दुर्गा कुमारी भूषालको ज्यान गएपछि उहाँका छोरीहरू 13 वर्षकी संगीता र 11 वर्षकी रमिता किरिया बसेका हुन्।
बैतडीको पाटनमा रहेको विमानस्थल खुलाउन अझै 5 वर्ष लाग्ने भएको छ। सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्न 10 करोड रूपियाँ विनियोजन गरे पनि विमानस्थलमा कालोपत्रेदेखि अरू प्राविधिक काम गर्नुपर्ने भएकाले खुलाउन अझै 5 वर्ष लाग्ने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत विष्णु प्रसाद पौडेलले बताउनुभयो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लागू औषध मुद्दाका फरार अपराधी काठमाडौँ बाँडभञ्जाका सुखबहादुर तामाङलाई पक्राउ गरेको छ। 2 वर्ष अघि अदालतले 5 वर्ष कैद तथा 5,000 जरिवाना सुनाएपछि फरार रहेका तामाङलाई ब्युरोले बाँडभञ्जाङबाट पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
एमालेको भातृ संगठनले संविधान संशोधन भए आन्दोलन गर्ने चेतावनी दिएको खबर पढेर फेसबुकमा एमबी श्रेष्ठले लेख्नु भएको छ, यो देश यसै गरी तहस नहस पार्ने भए। खाली आन्दोलन कहिलेदेखि देश समृद्ध बनाउने आन्दोलन गर्ने हो, कहिलेदेखि विकृति विरूद्ध आन्दोलन गर्ने हो। यी विद्यार्थी संगठन पनि पार्टीको हतियार मात्रै भए, देश कहिलेदेखि आन्दोलन मुक्त हुने हो कुन्नी?
कुमार विक थप्नुहुन्छ, कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैं यो एमालेको दोहोरो जात्राले कहिलेसम्म देशलाई बन्धक बनाउने हो।
तर राजा भीषण संघर्षको विचार अलि फरक छ। उहाँ लेख्नुहुन्छ, संविधान संशोधन किन र कसका लागि? संशोधन हुनुपर्ने व्यावहारिक औचित्य पनि त खुल्नु पर्यो नि।
स्वास्थ्य मन्त्री गगन थापाले पहिलो महिनाको तलब कान्ति बाल अस्पताललाई दिएको खबर पढेर आशिष घिमिरे लेख्नुहुन्छ, मन्त्री थापालाई मनैदेखि कृतज्ञता प्रकट गरौं, किनभने उहाँले दिएको तलबले धेरै बालबालिकालाई सहयोग पुग्नेछ।
संसदको तलब भत्ता वृद्धि भएको गणेश प्रसाद हुजदारलाई चित्त बुझेको छैन। उहाँले ट्वीट गर्नुभएको छ, संसदको तलब भत्ता र सुविधामा भएको वृद्धिको चौतर्फी विरोध भएकाले उहाँहरूले नैतिक रूपमा वृद्धि भएको तलब भत्ता फिर्ता गर्नुपर्छ।
तर टंक अरियालको विचार फरक छ। उहाँ ट्वीट गर्नुहुन्छ, नेपाली सांसदको तलब न्यूनतम 2 लाख हुनुपर्छ, तर पारिश्रमिक लिए अनुसार काम पनि गर्नु पर्यो, अरू देशको तुलनामा नेपाली सांसदले काम नै गर्दैनन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र रितु थेबे। अब विदेशको खबर। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ट्रान्स पेसिफिक पार्टनरशिप टीपीपी व्यापार सम्झौताबाट फिर्ता हुने बताउनु भएको छ। भिडियो सन्देश जारी गर्दै ट्रम्पले व्हाइट हाउस प्रवेश गरेकै दिन आफ्नो कार्यकारी अधिकार प्रयोग गरी टीपीपी व्यापार सम्झौताबाट फिर्ता हुने बताउनु भएको हो। टीपीपी सम्झौता राष्ट्रपति बाराक ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा मानिन्छ। टीपीपी व्यापार सम्झौतामा विश्वको अर्थतन्त्रको 40% ओगट्ने 12 देश सहभागी छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको सहभागिता बिनाको टीपीपी अर्थहीन हुने बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा 42 खेलाडी छनौट भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणमा छनौट भएका 42 खेलाडीमध्ये 30 जनालाई बन्द प्रशिक्षणका लागि छनौट गरिने जनाएको छ। आगामी पुष 11 गतेदेखि हुने प्रतियोगितामा नेपाल, श्रीलंका, मालदिव्स र भूटानसँगै समूह एमा छ।
यस्तै श्रीलंकामा हुने 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि पहिलो चरणमा 52 जना खेलाडी चयन भएका छन्। नेपाल क्रिकेट संज्ञानले काठमाडौँ, धनगढ़ी, नेपालगंज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेन्ट हन्टबाट 52 जना खेलाड़ी चयन गरेको हो। 52 जना खेलाड़ीलाई आउँदो शुक्रबारदेखि प्रशिक्षण दिइनेछ। पहिलो चरणको छनौटमा परेका 52 जना खेलाड़ीको नाम उज्यालो online.com हेर्न सकिनेछ।
मनाङ मर्स्याङदी क्लब झापामा चलिरहेको सहारा सुरुङ्गा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज संकटा क्लबलाई 1-0 हराउँदै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। मनाङका लागि ओलावाले 52 मिनटमा गोल गरेका छन्। प्रतियोगितामा यसअघि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र रूपन्देही 11 सेमी फाइनलमा पुगिसकेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुपर्ने प्रधानमन्त्रीको भनाई, जबरजस्ती संविधान संशोधन गरिए आन्दोलन गर्ने एमाले भातृ संगठनहरूको चेतावनी।
पहिलो किस्ताको अनुदानबाट झण्डै 12,000 घरको पुनर्निर्माण शुरू, सरकारी सहयोग बिनै बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकियो।
कालीकोटको पिलीलाई युद्ध पर्यटन स्थल बनाउने अभियान चल्दै तर सरकारले सहयोग नगर्दा समस्या।
टीपीपी व्यापार सम्झौताबाट अमेरिका फिर्ता हुने ट्रम्पको भनाई, जापानी प्रधानमन्त्री आबे भन्नुहुन्छ अमेरिका बिनाको टीपीपी।
र चौथो महिला साफ च्याम्पियनसिप फुटबल र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि पहिलो चरणका खेलाड़ी छनौट।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।